الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. معزز خواتین و حضرات، مطالعہ سیرت بصورة سوال کے عنوان سے آج کا سوال ہے کہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، میں دیکھ رہا ہوں کہ فتنے تمہارے گھروں کے درمیان بارش کے قطرات کی طرح گر رہے ہیں. متفق علیہ، حدیث شریف. آج کل کے دور میں گھروں کے اندر گرنے والے فتنے کون سے ہیں، اور جب گھروں کے اندر فتنے آ رہے تو ان سے حفاظت کیسے ممکن ہے؟ اصل میں بات یہ ہے کہ فتنہ ہوتا ہی وہی ہے جس کی پہچان آسان نہ ہو. جس کی پہچان آسان ہو اور نظر آ رہا ہو وہ شر ہے، لیکن فتنہ نہیں ہے. شر سے انسان آسانی سے بچ سکتا ہے، لیکن فتنے سے آسانی سے نہیں بچ سکتا. ایک سڑک کے اوپر گاڑی آ رہی ہے، سامنے کوئی بھی اس کے سامنے نہیں جاتا، لیکن اگر آپ کے سامنے سے گاڑی جا رہی ہے اور اس کے سامنے سے گاڑی آ رہی ہے اور آپ کو وہ گاڑی نظر نہیں آ رہی، اور آپ اس گاڑی سے گاڑی کو اوورٹیک کرنے کی کوشش کر لے اور عین اس وقت پتہ چل جائے کہ جب وہ گاڑی نظر آئے وہ آپ کے سر پہ پہنچی ہو، بچنا ممکن ہے؟ پھر بچنا. اکثر ایکسیڈنٹس اسی طریقے سے ہوتے ہیں کہ وہ جو آنے والے سامنے والی گاڑی ہوتی ہے وہ سامنے نہیں آ نظر آ رہی ہوتی، لہٰذا اس بے خبری میں انسان مارا جاتا ہے. یا کسی چوک میں انسان جا رہا ہوتا ہے تو اس کے تین طرف نظر ہے، ایک طرف نظر نہیں ہے، ادھر سے گاڑی آ کر ٹکر مار دی اسے، بس کام خراب ہو گیا. تو اس کا مطلب یہ کہ یہ نہیں، گویا کہ یوں سمجھ لیجئے کہ فتنہ میں نہ جاننے والا عنصر کافی غالب ہوتا ہے، یا پھر یہ ہے کہ خواہشات نفس انسان کے اوپر ایسے چائے ہوتے ہیں کہ اس نے آنکھوں کے اوپر پٹی باندھی ہوتی ہے. نتیجن جتنی چیزیں نظر آ سکتی ہیں اتنی نظر نہیں آتی. بس بہت بڑا شر تو نظر آ رہا ہوگا، لیکن وہ جو باریک شر ہے جو بعد میں بہت بڑھ سکتا ہے لیکن اس وقت نظر نہیں آ رہا، وہ اس کا انسان شکار ہو جاتا ہے. تو اس وجہ سے فتنے سے بچنا کافی مشکل ہو جاتا ہے. اب یہاں پر جو فرمایا کہ میں دیکھ رہا ہوں کہ فتنے تمہارے گھروں کے درمیان، تو آپ ذرا تھوڑا سا سوچیں، کبھی کسی کو یہ خیال آ سکتا تھا آج سے 50 سال پہلے کہ ہر گھر میں ناچ، ہر گھر میں مخلوط اجتماع غیر محرم کا، یہ کوئی تصور کر سکتا تھا؟ نہیں، اس طرح تصور نہیں کیا جا سکتا. لیکن آج کل ہر گھر کا مسئلہ ہے. یہ جو ہمارے پاس موبائل ہے، اس موبائل پر کیا کچھ نہیں ہے، اور یہ کون سا گھر ہے جو جس میں نہیں ہے؟ بہت کم گھر ایسے ہوں گے جس میں یہ نہیں ہوگا. اس وقت پاکستان میں ڈیٹا کیا کہتا ہے کہ کتنے موبائل فونز ہیں؟ ہاں جی، کچھ نہیں یاد ہے کو. تو یہ سب جو ہے، مطلب ظاہر ہے اس کے اوپر اگر اسمارٹ فون ہوئے تو اس پہ ساری چیزیں ہوتی ہیں. پہلے وقتوں میں باقاعدہ پلاننگ کرنی پڑتی تھی ناجائز ملاقاتوں کے لیے. اب بالکل انسٹنٹلی سارا کچھ پلان ہو جاتا ہے، کیونکہ کمیونیکیشن کوئی مسئلہ ہی نہیں ہے. ہاں جی، بچی ماں کے پاس بیٹھی ہوئی ہے، ماں کے ساتھ بات بھی کر رہی ہے اور میسیجنگ بھی کر رہی ہے. ماں کو کیا پتہ بیچاری کو، وہ پرانے زمانے کی عورت ہے، اس کو تو علم نہیں. اور ظاہر مطلب ہے بچی جو ہے نا، پتہ نہیں کہاں کس کے ساتھ بات کر رہی ہے، کوئی مطلب وہ انسان کنٹرول نہیں کر سکتا. تو اب یہ موبائل جو ہے یہ ایک فتنہ ہے، کیونکہ اس میں خیر بھی ہے اور اس میں شر بھی ہے، اور جو لوگ اس کو لیتے ہیں خیر ظاہر کر کے لیتے ہیں، خیر ظاہر کر کے لیتے ہیں کہ میں تو اس سے یہ کرتا ہوں، میں تو اس سے یہ کرتا ہوں. آگے اس سے کیا کرتا ہے یہ تو اللہ تعالیٰ کو پتہ ہے، کسی اور کو تو پتہ نہیں. اب ولا تجسس کے مطابق کسی کو حکم بھی نہیں کہ کسی کا ٹو لگائے کو کیا کر رہا ہے، لیکن اس کو جو نقصان ہو رہا ہے وہ تو ہو رہا ہے نا، اس کو تو نقصان ہو رہا ہے. ہاں جی، तो ये जो बात है, मतलब हमें यानी नज़र आती है कि इस वक्त पहले दौर में कभी तसव्वुर में भी नहीं आ सकता था कि बाप बेटी माँ बहन उसके साथ बैठकर कोई मुजरा देख रहा हो, ये तसव्वुर भी नहीं हो सकता था। अब टेलीविज़न घर में मौजूद है और सारे लोग एक ही वक्त में देख रहे हैं और उसमें सारी चीज़ें हो रही हैं। और फिर इससे फिर ये बात आगे जाती है, फिर रुकती तो नहीं है ना, बुराई तो बुराई पर रुकती थी नहीं है, वो तो आगे बढ़ती है। तो अब चूंकि मोबाइल ने इसको घर के अंदर ले आया, मोबाइल इसको घर के अंदर ले आया, तो अब होटलों ने बाकायदा इसके लिए चीज़ें अरेंज कर ली। अब होटलों में बाकायदा ये चीज़ें होती हैं, कंसर्ट्स, और उसमें भी अपने फैमिली के साथ सारे लोग बैठे होते हैं। क्यों? मोबाइल पर ट्रेनिंग हो चुकी है ना, मोबाइल पर ट्रेनिंग हो चुकी है, टेलीविज़न पर ट्रेनिंग हो चुकी है, तो अब उस ट्रेनिंग का अमली मुजाहरा वो होटलों में हो जाता है। मतलब वो सब लोग जो वही कर रहे होते हैं जो वहाँ पर मोबाइल पे या मतलब जो है ना वो टेलीविज़न पे हो रहा होता है। तो ये जो फितने हैं ये तो बहुत ज़्यादा है। हाँ जी, इस तरीके से सूद का शामिल होना, बहुत सारी चीज़ों में सूद का शामिल होना, ये फितना नहीं है। या इलम न होने की वजह से या तकवा न होने की वजह से, बाज़ दफ़ा इलम नहीं होता, तकवा होता है लेकिन इलम नहीं होता। बाज़ दफ़ा ज़ाहिर मतलब है कि तकवा होता है, बाज़ दफ़ा इलम नहीं होता तकवा होता है, बाज़ दफ़ा तकवा नहीं होता इलम होता है। तो अब ये जो है ना, मतलब ये बेखबरी की बात मतलब उसमें आ जाती है, इंसान के ऊपर बात खुली नहीं होती। तो अब ये ज़ाहिर मतलब है कि जो सूद है ये भी तकरीबन फरमाया गया कि आखिर वक्त में सूद से बचना बहुत ज़्यादा मुश्किल हो जाएगा, हत्ता कि कोई खुला सूद नहीं करता तो उसको सूद का धुआं पहुंच जाएगा। हाँ जी, अब ये है कि मतलब आजकल हमारे बैंकिंग सिस्टम और इस किस्म की चीज़ों ने जो कर लिया वो तमाम घरों के अंदर सूद को पहुंचा दिया, और हमारे जो खरीद फरोख के निज़ाम है उसके अंदर सूद के बहुत सारे रस्ते मौजूद हैं, और तकवा ना होने की वजह से लोग उसमें पड़ते जाते हैं और अपने लिए वो दलाइल बनाते जाते हैं कि नहीं ये तो नहीं है, ये तो नहीं है, ये तो नहीं है। हाँ जी, तो इस वजह से मैं अर्ज़ करता हूँ कि फितने जो है वो घरों के अंदर पहुँच गए, बाज़ारों के अंदर तो पहले से थे, घरों के अंदर पहुँच गए, बल्कि मस्जिदों के अंदर पहुँच गए। अभी जो मैंने बात की थोड़ी देर पहले वो वाली बात, ये हदीस शरीफ पर अमल इस तरह कुल्लम कुल्ला मतलब ज़ाहिर वो नहीं होता। यानी अज़ान, अब देखे सहाबा किराम कितने बड़े बड़े सहाबा किराम मौजूद थे, उमर रज़ी अल्लाह अन्हु मौजूद थे, अबूबकर सिद्दीक़ रज़ी अल्लाह अन्हु मौजूद थे, उस्मान रज़ी अल्लाह अन्हु मौजूद थे, अली रज़ी अल्लाह अन्हु मौजूद थे, और बड़े बड़े आले खैर सहाबा जो है ना मौजूद थे, लेकिन अज़ान कौन देता था? बिलाल रज़ी अल्लाह अन्हु, अब्दुल्लाह बिन मक्तूम रज़ी अल्लाह अन्हु, ये हज़रात देते थे। हाँ जी, अज़ान ये देते थे। अब क्यों देते थे? अल्लाह मायार बना हुआ था, आप सल्लल्लाहु अलैहि वसल्लम ने मायार बना हुआ, तो मायार सबको मालूम था, उसके मुताबिक वो जो है ना अज़ान देते थे। कोई ये नहीं कहता था कि मैं आगे बढ़ूँ और मैं जो है ना मतलब है कि नहीं, यहाँ पर तो ये वाली बात नहीं होती, बाकायदा वक़्त से पहले अज़ान बाज़ दफ़ा हो जाती है इस वजह से कि मैं अज़ान दे दूँ। हाँ जी, सिर्फ इस वजह से। हम देखते हैं सुबह सवेरे जब वक़्त दाखिल नहीं होता, ये उस वक़्त की बारे जब सर्दियाँ होती हैं, क्योंकि सर्दियों में सब लोग जाग रहे होते हैं, गर्मियों में तो वो जो अज़ान देने वाले थे वो भी सो रहे होते हैं। हाँ जी, वो भी अज़ान लेट देते हैं, लेकिन जो सर्दियाँ हो जाती है तो बेवक्त अज़ानें शुरू हो जाती है, फजर की 10-10 मिनट पहले, 15-15 मिनट पहले, 5 मिनट पहले, 2 मिनट पहले, 3 मिनट पहले, और ये आजकल की घड़ियों पे तो ऐन वक्त पर देना, हालांकि ऐन वक्त पर देना ठीक नहीं है क्योंकि उसमें 3 मिनट का एरर का इम्कान है, तो 3 मिनट इंतज़ार करना चाहिए, लेकिन ऐन वक्त पर बस अगर कोई स्पीकर के पास खड़ा है तो शुरू हो जाएगा। हाँ जी, तो ये इसका मतलब ये है कि ये मस्जिदों में भी फितने पहुँच गए, वक़्त से पहले अजान देना ये क्या चीज़ है। हाँ जी, तो बहुत सारी चीज़ें ऐसी हैं जो हमारे घरों में भी आ चुकी हैं, बाज़ारों में तो पहले से थी, और मस्जिद में भी आ चुकी हैं, हमारी महफिलों में आ चुकी है, खानकाहों में आ चुकी है। तो ये जो है ना मतलब है कि इन फितनों से अपने आप को कैसे बचाया जा सकता है। तो मैंने अभी दो चीज़ों का जिक्र किया था, एक इलम है और दूसरा तक़्वा है। علم کے ذریعے سے اور تقوی کے ذریعے سے، علم اور تقوی دونوں بیک وقت ہو تب انسان بچ سکتا ہے. تو فرضین درجے کا علم تو سب کے اوپر لازم ہے کہ وہ حاصل کرے گا، فرضین درجے کا علم تو سب کے اوپر لازم ہے کہ وہ اس کو حاصل کرے گا، اور فرضین درجے کا تقوی بھی کہ حرام کو حرام سمجھے، حلال کو حلال سمجھے، واجب کو واجب سمجھے، مکروہ تحریمی کو مکروہ تحریمی سمجھے، سنت مؤکدہ کو سنت مؤکدہ سمجھے. یہ فرضین درجے کا تقوی ہے، یہ تو لازم ہے. تو اب یہ جو ہے نا فرضین درجے کا علم مدارس میں حاصل ہوتا ہے یا استاذوں سے براہ راست حاصل ہو سکتا ہے، اور فرضین درجے کا تقوی خانقاہوں سے حاصل ہوتا ہے یا مشائخ کے ساتھ براہ راست تعلق کے ساتھ حاصل ہو سکتا ہے. تو ان دونوں کی ہمارے اوپر ذمہ داری ہے کہ ہم لوگ اس کے لیے راستے بھی بنائیں اور لوگ اس کو حاصل بھی کریں، تب ان فتنوں سے بچا جا سکتا ہے. اور اس کے لیے جو اسباب آپ صلی اللہ علیہ وسلم نے بتایا، جیسے سورہ کہف کی تلاوت ہے جمعہ کے دن، یہ جو ہے نا مطلب ہے کہ پڑھنا چاہیے تاکہ اللہ تعالیٰ کی طرف سے ایک روحانی مدد ہو، اور باقی اسباب اختیار کیے جاؤ. اسباب کا میں نے بتا دیا، علم اور تقوی. تقوی سے بصیرت ملتی ہے اور علم سے بصارت ملتی ہے. علم سے آپ کو پتہ ہے کہ یہ چیز غلط ہے، یہ صحیح ہے، اور تقوی سے آپ کو نوری بصیرت سے آگاہی ہو جاتی ہے، چاہے مطلب یہ کہ آپ، لیکن آپ کو ان وقت پر تنبیہ ہو جاتی ہے. جیسے ہم کہتے ہیں نا جی فلاں کا ضمیر مر گیا ہے، تو ضمیر مر گیا کا مطلب کیا ہوتا ہے؟ عین وقت اس کو تنبیہ نہیں ہوتی، اور جس کا ضمیر زندہ ہوتا ہے عین وقت پہ تنبیہ ہو جاتی ہے، اس کو وہ چیز بری نظر آتی ہے، وہ جو ہے مطلب اس کو کر نہیں پا رہا ہوتا، ڈر رہا ہوتا ہے. یہ جو ڈر ہے یہ کیا چیز ہے؟ یہ مسئلہ میں ضمیر کی وجہ سے یہ انسان کو مطلب روکے رکھتی ہے. تو اس وجہ سے ہم لوگوں کو ان دونوں کو حاصل کرنا ہوگا. اللہ جل شانہ نے جو جن باتوں کا حکم دیا اس پر عمل کرنا ضروری ہے. اس کے لیے جو ذرائع اختیار کیے جیسے ان کو اختیار کرنا چاہیے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق عطا فرما دے. وما علینا البلاغ. اللہم ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار. اللہم ارنا الحق الحق وارزقنا اتباعہ، وارنا الباطل الباطل وارزقنا اجتنابہ. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم إنا نسألك من خير ما سألك من نبيك وعبدك عبدك ونبيك وحبيبك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذ من عبدك ونبيك وحبيبك محمد صلى الله عليه وسلم. أنت المستعان، ولا حول ولا قوة إلا بك. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله.